बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बाल सिकाई कार्यक्रमको 900 अङ्कमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आजको हाम्रो पहिलो तथ्य बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा रहेको छ बर्दिया राष्ट्रिय निकुञ्जले करिब 968 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ जुन पूर्वपश्चिम राजमार्गको अम्रेनीबाट दक्षिणतर्फ बाटो छुट्टिएको छ
यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ सन् 1968 शाही सिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् 1967 करिब 368 वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरिएको थियो पछि सन् 1982 यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् 1984 पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो
सन् 1988 आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो पूर्ण रूपमा तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण भए पनि गैंडा घडियाल गोही डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू पनि यसमा संरक्षित छन्
बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन किसिमको हावापानी हुने गर्छ आश्विनदेखि फाल्गुनसम्म मौसम सुक्खा हुन्छ यो समयमा दिनहरू न्यानो हुन्छन् भने रात ठण्डा रहने गर्छ वैशाखदेखि असार महिनासम्म गर्मी मौसम हुन्छ यति बेला यहाँको तापक्रम बढेर 45 डिग्री सेन्टिग्रेडसम्म पुग्ने गर्छ त्यसपछिका महिनामा भारी बर्सातको मौसम सुरु हुन्छ यहाँको माटो एकदमै कोमल भएको हुँदा बर्सातमा धेरै हिलो हुने गर्दछ
निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जङ्गलहरू छन् भने तराईको धेरै जसो भाग सालको जङ्गलले ढाकेको र बीचबीचमा घाँसे मैदान रहेको छ पाटे बाघ एकसिङ्गे गैंडा चितुवा घोडगदहा जरायो चित्तल लगुना बारसिङ्गा र जङ्गली हात्ती लगायत 56 प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छन् जलचरहरूमा घडियाल गोही मगर गोही सोस र विभिन्न किसिमका माछाहरू यहाँ पाइन्छन्
यस निकुञ्जमा हालसम्म 438 थरी रैथाने र बसाइसरी आउने चराहरूको अभिलेख गरिएको छ पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यो निकुञ्जमा वर्षेनी पर्यटकको संख्या बढिरहेको छ
आजको अर्को तथ्य मानव छालाको बारेमा छाला मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हो एक औसत मानिसको छालाले 2 वर्ग मिटरको क्षेत्रफल ओगट्छ छालाले मानव शरीरको 15% तौल ओगट्छ हाम्रो छाला 3 तह मिलेर बनेको हुन्छ ती हुन् इपिडर्मिस डर्मिस र सबक्युटिनस तह परेलीको छाला सबैभन्दा पातलो छाला हो भने पैतालाको छाला सबैभन्दा मोटो छाला हो।
हाम्रो छालाबाट दैनिक 20 देखि 100 वटा रौँ झर्ने गर्दछ। हाम्रो छालाबाट प्रत्येक मिनेट 30,000 मृत कोषहरू झर्दछन्। हाम्रो छालाबाट निस्कने पसिना गन्धविहीन हुन्छ, तर यसमा रहेका ब्याक्टेरियाहरूका कारण यसमा गन्ध आउँछ। छालाको रङ यसमा रहने मेलानिन भन्ने प्रोटिनले निर्धारण गर्दछ।
आज हामी कार्तिकेयद्वारा लिखित कथा फुच्ची नानी सूर्य भेट्न गइन् नामक कथा सुनाउँदैछौँ। यस कथालाई अविन श्रेष्ठले चित्राङ्कन गर्नुभएको हो। यस पुस्तकलाई पब्लिसर्स बुक नेपालले प्रकाशनमा ल्याएको हो। सुनौ अन्जु पियाबाट कथा फुच्ची नानी सूर्य भेट्न गइन्।
कथाको शीर्षक हो फुच्ची नानी सूर्य भेट्न गइन्। यस कथाका लेखक कार्तिकेय हुन् र यस कथामा भएका रमाइला रङ्गीन चित्रहरू अविन श्रेष्ठले बनाउनु भएको हो। नानी सानी थिइन्, कक्षा 2 पढ्थिन्। एक दिन उनी विद्यालयबाट दौडिँदै घर आइन्। आमा भान्सा कोठामा फतफताउँदै कराइरहनु भएको थियो। के भयो आमा, तपाईँ किन रिसाउनु भएको? नानीले सोधिन्। के हुनु नि छोरी, ग्यास नै सकियो, अब के गरी खाजा पकाउने हो? तिम्रो बाबा पनि घरमा हुनुहुन्न, आमाले दिक्क मान्दै भन्नुभयो। फुच्ची नानी दुखी भइन्। उनलाई एकदम भोक लागिरहेको थियो। ला, अब म के गर्ने, खाजा कसरी पकाएर खाने हो? नानीले सोचिन्। उनी दिक्क मान्दै बगैँचामा गइन्। बगैँचामा रङ्गीचङ्गी फुल फुलेको थिए। शीतल हावा चलिरहेको थियो। नानी फुल हेर्दै रमाइन्। उनी थकाइ मान बगैँचाको आराम कुर्सीमा बसिन्। एकछिनपछि नानीले अचम्मको चरा देखिन्। त्यो चरा उनको बगैँचामा आएको थियो। त्यो चरा झट्ट हेर्दा डाँफे चरी जस्तै थियो, तर त्यसको जिउ अजङ्गको थियो। नानीले चरालाई अचम्म मानेर हेरिन्। चराले, के छ नानी, तिमी 2 पढ्छौ होइन भनेर सोध्यो। तिमी त बोल्ने चरा पो रहेछौ, तिम्रो नाम के हो नि? नानीले छक्क पर्दै सोधिन्। मेरो नाम फिरिरी हो, म सगरमाथा हिमालयबाट आएको हुँ, चराले दङ्ग पर्दै भन्यो। अनि किन आएको त यहाँ? नानीले सोधिन्। म तिमीलाई भेट्न आएको नि, चराले नानीको छेउमा आएर भन्यो। मलाई भेट्न रे, हेर कस्तो बनाउन जानेको, किन मलाई भेट्न आएको त तिमी? नानीले छक्क पर्दै सोधिन्। तिमीलाई खानेकुरा पकाउने ग्यास दिन आएको नि, चराले पखेटा फटफट पार्दै भन्यो। झुट्टो कुरा, तिमीसँग कहाँ छ र ग्यास, मलाई कसरी आगो दिन्छौ र? नानीले चराको नजिकै गएर सोधिन्। हेर नानी, मसँग आगो छैन, तर म तिमीलाई खाना पकाउन शक्ति दिने सूर्यलाई भेटाउन लैजान सक्छु नि, चराले फुकिँदै भन्यो। हो र कसरी? नानीले पक्क पर्दै सोधिन्। म कुकुकु हुहुहु गरेर कराउँछु, अनि तिमी मेरो जिउमाथि चढेर च्याप्प समातेर बस्नु है, चराले सम्झाउँदै भन्यो। चरा कुकुहु हुहु गर्दै करायो। फुच्ची नानी चराको जिउमा चढिन्। उनले च्याप्प चरालाई समातिन्। कस्तो गजब, चरा त माथि माथि उड्न थाल्यो। फुच्ची नानीले डराउँदै आँखा चिम्म पारेर बन्द गरिन्। ओहो, आकाशको देश आइपुग्यो, कति रमाइलो। ल, अब म यहाँभन्दा माथि जान सक्दिन, अब तिमी उत्र, चराले कराउँदै भन्यो। अब म के गर्ने त? नानीले रुन्चे स्वरमा सोधिन्। अब तिमीलाई बादलले लगिदिन्छ, बादललाई बोलाऊ न है, म तिमीलाई यहाँ कुरेर बस्छु, चराले माया गरेर सम्झाउँदै भन्यो। बादल बादल, तपाईँ कहाँ हुनुहुन्छ? फुच्ची नानीले कराउँदै भने। को हो, किन कराएको? बाक्लो अग्लो बादल नानीको नजिक आइपुगे। म सूर्य भेट्न जान लागेकी हुँ, मलाई लगिदिनुहोस् न है, नानीले अनुरोध गर्दै भनिन्। ल ठिक छ, म गुडुङ गुडुङ गरेर कराउँछु, अनि तिमी मेरो जिउमा थपक्क बस्नु है, बादलले भने। बादल गुडुङ गुडुङ गरेपछि फुच्ची नानी बादलको जिउमा चढिन्। ओहो, जताततै कालै कालो अँध्यारो, बादल कुहिरो उभी उडिरहेको, कति डरलाग्लो ठाउँ नि। फुच्ची नानी अचम्मको यो दृश्य हेर्दै जोडसँग कराइन्। उनको मुटु ढुक ढुक गर्यो। उनी एकटकसँग टोलाएर हेरिरहेकी थिइन्। अचानक चमचम चम्किरहेको ताराहरू देखिए। ताराहरूको बिचमा एउटा ठुलो तारा पनि थियो। त्यो तारा असाध्यै राम्रो थियो। आहा, कति राम्रो तारा, नानीले दङ्ग भर्दै भनिन्। लौ अब उत्र, म यहाँभन्दा माथि जान सक्दिनँ। तिमी अब चन्द्रमालाई गएर भन्नु, म यहाँ तिमीलाई कुरेर बस्छु है, बादलले फुच्ची नानीलाई सम्झाउँदै भन्यो। चन्द्रमा, चन्द्रमा, प्यारो प्यारो चन्द्रमा, तपाईँ कहाँ हुनुहुन्छ, फुच्ची नानीले चन्द्रमालाई बोलाउँदै भनिन्। को हो, आज को आयो मेरो देशमा, चन्द्रमाले अचम्म मान्दै फुच्ची नानीलाई हेरिन्। आहा, कति राम्री चन्द्रमा, तपाईँ कति राम्री है, परीभन्दा पनि राम्री, नानीले खुसी हुँदै भनिन्। धन्यवाद सानी, तिमी पनि राम्री छौ नि, यति टाढा किन आएकी तिमी, चन्द्रमाले मुसुक्क हाँस्दै सोधिन्। म सूर्यलाई भेट्न हिँडेकी, मलाई सूर्यसम्म पुर्याइदिनुहोस् न दिदी, नानीले अनुरोध गर्दै भनिन्। ल, अब म चमचम गरेर चम्किन्छु, अनि तिमी मेरो हात च्याप्प समात्नु है, चन्द्रमाले भनिन्। चन्द्रमा चमचम गर्दै चम्किन्। फुच्ची नानीले उनको हात समाइन्। चन्द्रमा उडिन्, नानी पनि सँगसँगै उडिन्। ओहो, कस्तो अचम्मको संसार, चारैतिर थरी थरी रङ्गका बत्ती बलिरहेको जस्तो रमाइलो, उज्यालो, जता हेरे पनि टिलिक्क टल्कने, चमक्क चम्कने आगोका डल्लाहरू, कति राम्रा राम्रा थरी थरीका ताराहरू, रातो, पहेँलो, निलो, कति थरीका ताराहरू। नानी यो रमाइलो हेर्दा हेर्दै कहिले रमाउँथिन्, कहिले आगोको लपका छेउबाट फुत्त चन्द्रमा उड्दा झसङ्ग हुन्थिन्। उनको मुटु ढुक ढुक गर्थ्यो। लौ, आज सूर्यको देश आइपुग्यो, यहाँभन्दा माथि हामी जानुहुन्न, म यहीँ तिमीलाई कुरेर बस्छु, ऊ त्यो ढोकामा गएर सूर्यलाई भेट्न आएको हुँ भन्नु है, चन्द्रमाले नानीलाई सम्झाउँदै भने। तातो ठाउँमा पसिना पसिना हुँदै नानी ढोका छेउमा पुगिन्। उनले ढोकामा उभिएका सैनिकलाई अनुरोध गर्दै भनिन्। म सूर्यलाई भेट्न आएकी हुँ, मलाई भेट गराइदिनुहोस् न है, सैनिकले एकैछिन अचम्म मान्दै नानीलाई हेरे। त्यसपछि उनले आदेश दिँदै भने, ल एकछिन पर्ख, म खबर पठाउँछु। एकछिनपछि सैनिकले नानीलाई भित्र लगे। ओहो, कस्तो अचम्म, जिउभरि हुर्रहुर आगो बलिरहेको आकृतिमा आइपुग्यो। भन, के भन्नु छ, म नै सूर्य हुँ, किन आएकी हो तिमी मलाई भेट्न, सूर्यले सोध्यो। त्यसपछि फुच्ची नानीले हत्तपत्त नमस्कार गर्दै भनिन्। सूर्य हजुर, मेरो नाम आशा हो, आज विद्यालयबाट भोकाएर घर आएकी थिएँ, ग्यास सकिएर केही खान पाइनँ, म तपाईँकोमा खाना पकाउने शक्ति लिन आएकी हुँ, फिरिरी चराले भनेको तपाईँसँग त्यो शक्ति छ रे, मलाई त्यही दिनुहोस् न है, नानीको कुरा सुनेर सूर्यले हा 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 हाँसे। लौ ठिक छ, मैले कुरा बुझे, मेरो शक्तिलाई मानिसहरू सौर्य शक्ति, सोलर एनर्जी भन्छन्, म तिमीलाई सोलर प्यानल दिन्छु, यसलाई घरमा लगेर जोडजाड पार्नु अनि शक्ति निस्कन्छ, त्यसले तिमी खाना पकाउनु र बत्ती बाल्नु है त, सूर्यले नानीलाई सम्झाउँदै भने। नानीले हुन्छ भनेर टाउको हल्लाइन्। उसले ढोक गरेर सूर्यलाई कृतज्ञता व्यक्त गरिन् र धन्यवाद दिइन्। यसरी सूर्यसँग उपहार लिएर आएकी नानीलाई देखेर चन्द्रमा खुसी भइन्। त्यसपछि चन्द्रमा सँगै नानी बादल भएको ठाउँमा पुगिन्। बादल नानी खुसी भएको देखेर झन खुसी भए, अनि चरा त नानीलाई देख्ने बित्तिकै खुसीले नाच्न थाल्यो। उड्दा उड्दै चरा र नानी सँगै घर आइपुगे। घरमा आज पहिलो पल्ट नानीले सौर्य शक्तिको चुलोबाट खाना पकाइन्। त्यो खाना नानीले पनि खाइन्, त्यो खाना चराले पनि खायो। त्यसपछि अकस्मात आमा कराउनु भएको आवाज आयो, छोरी तिमी कहाँ छौ, ल छिट्टो खाजा खान आऊ। मैले खाना बनाए, फुच्ची नानी झसङ्ग हुँदै बिउजी। उनले यताउति हेरिन्, उनलाई आफ्नो छेउबाट त्यो ठुलो चरा फिरिरी उड्दै उड्दै आकाशतिर गइरहेको झैँ लाग्यो। उनले हात हल्लाएर बाई बाई गरेको अभिनय गरिन्। अनि यति रमाइलो सपनाको घटना कसैलाई नभने बाचा गर्दै फुच्ची नानी दौडेर खाना खान भान्सामा गइन्। साँच्चै फुच्ची नानीलाई साह्रै भोक लागिरहेको थियो, तर उनको मन भने फिरिरी चरासँगै खुसीले उडिरहेको थियो।
भान्सामा आमा किन फटफटाउनु भएको थियो? फिरिरी चरी किन नानीलाई भेट्न आएको रहेछ?
चराबाट उर्लेर बादलमा चढेपछि फुच्ची नानीले के देखिन्?
फुच्ची नानी र चन्द्रमा बीच के कस्ता कुराकानी भयो?
चन्द्रमासँग यात्रा गर्दा फुच्ची नानीले के देखिन् र कस्तो अनुभव गरिन्?
सूर्यले फुच्ची नानीलाई के दिए? के तपाईँहरूलाई त्यस चिज बारे थप जानकारी छ त?
के तपाईँहरूले पनि यस्तै रमाइला सपनाहरू देख्नु भएको छ? तपाईँका सपनाहरू हामीलाई लेखेर पठाउन नबिर्सनु होला।
भाइ बहिनीहरू, तपाईँहरूले कतिको गाउँ खाने कथाहरू सुन्ने गर्नु भएको छ। आज हामी तपाईँहरूलाई यस्तै केही गाउँ खाने कथाहरू सोध्नेछौँ। यसको सही जवाफ पत्ता लगाउनुहोस् है। कतिवटा गाउँ खाने कथाको सही जवाफ दिन सक्नुहुन्छ हेरौँ है त।
तयार हुनुहुन्छ? ल सुरु गरौँ है त। पहिलो गाउँ खाने कथा,
पाँच दाजुभाइको एउटै थाल के हो? पाँच दाजुभाइको एउटै थाल के हो?
यसको उत्तर रहेको छ हात। अब अर्को गाउँ खाने कथा, तीन भाइका वरिपरि बाह्रजना सैनिक, दिन र रात छुट्याउने काम छ दैनिक। तीन भाइका वरिपरि बाह्रजना सैनिक, दिन र रात छुट्याउने काम छ दैनिक, के हो?
यो गाउँ खाने कथाको उत्तर हो घडी। अब अर्को गाउँ खाने कथा, आमा बस्छिन् घरमा, छोरी घुम्न जान्छे, घुमेर आएकी छोरी पेटभित्र पस्छे, के हो? फेरि एकपटक, आमा बस्छिन् घरमा, छोरी घुम्न जान्छे, घुमेर आएकी छोरी पेटभित्र पस्छे, के हो?
यसको उत्तर रहेको छ साँचो र टाल्चा। भाइ बहिनीहरू, कस्तो रमाइलो भयो अघि! तपाईँहरूसँग पनि यस्तै रमाइला गाउँ खाने कथाहरू भए हामीलाई लेखेर पठाउनु होला है।
कार्यक्रमको अबको खण्डमा हामी कवि भूपी शेरचन्दद्वारा झ्याउरे छन्दमा लिखित कविता शहीदहरूको सम्झनामा वाचन गर्छौं। भूपी शेरचन्द प्रख्यात तथा सिपालु साहित्यकार हुनुहुन्छ। यस कवितामा शहीदहरूको त्याग र बलिदानलाई बिर्सिएमा इतिहासले धिक्कार्नेछ भनेर सबैलाई सचेत गर्न खोजिएको छ। जसरी मिरमिरेमा तारा झरेर नगए बिहान हुँदैन, त्यसरी नै दुई चार सपुत मरेर नगए देश पनि बन्दैन भन्ने कविको विचार छ।
वीरहरूले देशको पीरले भेटी चढाए मात्रै मुलुकको विकास हुन्छ। घाँटीमा फाँसीको माला सहेर भए पनि वीरहरूले वीरता देखाएमा दासता भन्ने कुरा भाग्दछ भन्ने अति नै हृदयस्पर्शी भाव कवितामा व्यक्त छ। हामीले खाने प्रत्येक गाँसमा, हामीले फेर्ने प्रत्येक श्वासमा, हाम्रो मुटुको प्रत्येक चालमा, हाम्रो खुसीको प्रत्येक पलमा शहीदहरूको रगत हुन्छ भनेर कविले सबैलाई झकझकाउनु भएको छ। हामीले आफ्नो कर्तव्य बिर्सेर उन्नति नगरे इतिहासले धिक्कार्ला, शहीदहरूका लासले धिक्कार्लान्, धरती र आकाशले धिक्कार्लान्, शहीदहरू रोलान् भन्ने सत्यलाई कविले सरल भाषामा व्यक्त गर्नु भएको छ।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर शिक्षक सुधा ओझाबाट कविता सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोस्।
शहीदहरूको सम्झनामा कवि भूपी शेरचन्द। हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपोत मरेर नगए, ओठमा हाँसो गालामा लाली तब आउँछ जगतको, देशको पिरले पेटी जब बिरले चढाउँछ रगतको, घाँटीमा फाँसी को माला गाँसी बिरले हाँसता, मातृभूमिको चरण ढोगी भाग्दछ दसता, उम्रन्न बोट कसैले बिउ छरेर नगए, बन्दैन मुलुक दुई चार सपोत मरेर नगए, हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको, हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको, हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन शहीदको, पाउने थिए नौ खुसी तिनले छाडेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए, हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कारला, गोली निलेका शहीदको प्यारो लासले धिक्कारला, धरतीले मुख लाजले छोप्ला आकाशले धिक्कारला, शहीद रोलन हामीले उन्नति गरेर नगए, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपोत मरेर नगए, बन्दैन मुलुक दुई चार सपोत मरेर नगए।
ल अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस्। यसपटक चाहिँ यो कविता कक्षा नौका विद्यार्थी आरुषी गुरुङले वाचन गर्दै हुनुहुन्छ।
शहीदहरूको सम्झनामा कवि भूपी शेरचन।
हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए, ओठमा हाँसो गालामा लाली तब आउँछ जगतको, देशको पिरले पिटी जब बिरले चढाउँछ रगतको, घाँटीमा फाँसी को माला गाँसी बिरले हाँसता, मातृभूमिको चरण ढोगी पाग्दछ दासता, उम्रन्न बोट कसैले बिउ छरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए, हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको, हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको, हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन सहिजको पाउने थिए नौ खुसी तिनले छाडेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कारला गोली निलेका शहीदको प्यारो लासले धिक्कारला धरतीले मुख लाजले छोप्ला आकाशले धिक्कारला शहीद रोलन हामीले उन्नति गरेर नगए हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए।
तपाईँहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ त? अहिलेसम्म तपाईँहरूलाई सबैभन्दा मन परेको कविता कुन हो? हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ है।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोताबृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।